الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا وحبيبنا وشفيعنا وسندنا ومولانا محمدا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا أيها الذين آمنوا كلوا مما في الأرض حلالا طيبا ولا تتبعوا خطوات الشيطان إنه لكم عدو مبين ونبي سعيد الخدري رضي الله تعالى عنه قال قال رسول الله صلى الله عليه وسلم من أكل طيبا وعمل في سنة وعمل الناس بوائقه دخل الجنة فقال رجل يا رسول الله إن هذا اليوم في الناس لكثير قال وسيكون في قرون بعدي أو كما قال رسول الله صلى الله عليه وسلم صدق الله العلي العظيم وصدق رسوله النبي الأمي الحبيب الكريم ونحن على ذلك لمن الشاهدين والشاكرين والحمد لله رب العالمين آج کے سبق میں علامہ امام نووی رحمت اللہ علیہ اپنی حدیث کی کتاب میں جنت میں داخل ہونے کا آسان راستہ کیا ہے اس کو بیان فرماتے ہیں. اس میں یہ بات یاد رکھے, سب سے پہلا جو ہے کام کرنا ہے وہ حلال روزی کھانا ہے, حلال کھانا کھانا, حلال روزی کمانا ہے. یہ سب سے پہلا کام ہے جنت میں داخلہ کے لیے, جو اس حدیث میں نبی اکرم صلی اللہ علیہ وسلم نے بیان فرمایا. حضرت مولانا مفتی مظفر حسین صاحب رحمت اللہ علیہ اپنی عادت کے مطابق ایک مرتبہ گاندلہ کے قریب ایک گاؤں میں گئے تو دیکھا یہاں کی مسجد بالکل ویران ہے, مسجد میں کوئی نماز پڑھنے والا نہیں تھا. یہ بہت بڑے اللہ کے ولی گزرے ہیں حضرت مفتی مظفر حسین صاحب رحمۃ اللہ علیہ, کوئی نماز ہی نہیں. انہوں نے لوگوں سے پوچھا کہ یہاں مسلمان ہے اس بستی میں؟ تو لوگوں نے کہا ہے. کسی نے کہا یہاں کے جو نواب صاحب ہے, بستی کے جو نواب صاحب ہے, اگر وہ نمازی بن جائے تو سب لوگ نمازی بن جائیں. چودھریوں کا بھی وقار ہوتا ہے, وہ جو کہے اسی طرح ہوتا ہے. تو حضرت نے کہا چلو میں ان کے مکان پر چلتا ہوں, بتاؤ ان کا مکان کدھر ہے نواب صاحب کا. پہلے زمانے کے نواب لوگ مشہور تھے ہندوستان میں, وہ پورے بڑے بڑے شہروں کے نواب ہوتے تھے. ان کے گھر چلے گئے, ان کے گھر میں, اب یہ نواب کے گھر میں مولوی, یہ بھی ایک عجیب بات تھی. ٹھیک ہے, گھر میں چلے گئے, پانچ منٹ بات کرنی ہے, چلے گئے और उनको थोड़ा समझाया, दावत दी नमाज पढ़ने की। आप नमाज सिर्फ शुरू कर दे, आपकी मस्जिद में कोई नहीं है, आप आएंगे सब आएंगे। उन्होंने कहा मुझे तो मुझ चढ़ाने की आदत है। नवाब साहब ने क्या कहा, मुझे तो मुझ ऐसे ऊपर चढ़ाने की आदत है ऐसे, और दाढ़ी नहीं, तो जैसे आजकल यू ये होता है सुबह शाम लोग करते रहते हैं, उसमें मुझे एक बार मैंने चढ़ा दिया कुछ वो लगाना पड़ता है, अगर फिर वजू करेंगे तो धुल जाएगा तो फिर मुझ नीचे हो जाएगी, तो वो कुछ जैसे आज के ना यंगस्टर्स होते हैं वो जेल लगाते हैं तो बाल, और फिर धोएंगे तो फिर क्या होगा, वो दोबारा ऐसी हो जाएगी, मेहनत करनी पड़ती है रोजाना। हम कहा रोजाना जाएंगे बाबर के पास या फिर अपने घर में मेहनत करनी पड़ती है, इसलिए उसके लिए तो मेहनत करनी पड़ती है ना, लगाना पड़ता है फुला फुला। तो उन्होंने कहा मैं तो तुम नमाज का कह रहे हो तो जब भी वजू करूंगा तो फिर ये बहुत मुश्किल हो जाएगा। तो हजरत ने कहा कि शुरू में कर लू, उसने कहा ठीक है फिर आप शुरू कर दे, ठीक है। हजरत ने अल्लाह ताला से दुआ की, मस्जिद में तशरीफ ले गए, नमाज पढ़ी और दुआ की, ए अल्लाह सिर्फ इसको मैं मस्जिद में बगैर वजू के ले आया हूं, मैंने नमाज पढ़ाई, हजरत ने नमाज पढ़ा दी, वो पीछे खड़ा हो गया, कहा शुरू मैंने कर लिया। तो फिर सड्डे में जाकर अल्लाह से दुआ की, अल्लाह पाक नाना मेरा काम हिदायत देना तेरा काम, मेरे हाथ में ले आया तेरे घर तक, तुम्हें इसको ले आया, आगे अल्लाह तू उसका काम कर ले, तू उसका वाली है। तो एक दूसरी नमाज आई तो उसने वजू तो कर लिया, लेकिन उसके बाद तीसरी नमाज के लिए उसका वजू नहीं था, तो उसने सोचा चलो यार वजू के बगैर नमाज अच्छी नहीं लगती, फिर वजू कर लिया उसने, फिर नमाज पढ़ी। आहिस्ता आहिस्ता वो जो आदत थी वो क्या है छूट गई, अब उसकी वजह से पूरी मस्जिद क्या हो गई, आबाद हो गई, आबाद हो गई। उनकी आदत थी कि वो बस्तियों में जब वो खुद नवाब साहब है जब खुद नेक बन गया, अब मैं कुछ बात कहना चाहता हूं इस पर से, हलाल खाने पर से, इसलिए मैं शुरू से इसको बयान कर रहा हूं। बस्तियों में वो सफर करते रहते थे, कभी यहां कभी यहां, बहुत सारे गांव में मस्जिदों में एक कमरा होता है, बहुत सारी मस्जिदों में गांव में होता है, और मुसाफिर जो आते थे वो उस कमरे में रहते हैं, जैसे जमात आ जाती है तो रहते हैं हमारे यहां, ऐसे कमरा होता है उसमें, उस खुले कमरे में। हजरत क्या करते हैं कि उसी में कयाम करने लगे, लोग मगरिब की नमाज पढ़कर चले गए, उसके बाद एक आदमी आया वजू किया नमाज पढ़ी वापस जाने लगा, उसने देखा कि कोई मुसाफिर कमरे में सोया हुआ है, वो हजरत ही सोए हुए थे, नमाज तो चालू हो गई, एक में आ गया वो नवाब साहब, दूसरी में उसका देखा देखी मस्जिद पढ़ने लगी, सारे गांव वाले आने लगे, हजरत नमाज में थे लेकिन नमाज पढ़ने के बाद तो वो इधर उधर गांव में चले जाते थे, कहीं मस्जिद के कमरे में आराम करते थे। तो एक आदमी ने देखा कि ये मेहमान सोया हुआ है, भूखा होगा, भूखा होगा, तो घर गया, घर जा करके तीन रोटी सालन के साथ ले आया और हजरत को दे दी, हजरत ने खा ली। अब हजरत कभी भी एक रात से ज्यादा कोई मस्जिद में ठहरते नहीं थे, वो लोगों को नमाज की दावत के लिए जाते रहते थे यहां से, लेकिन ये दूसरे दिन फिर ठहर गए, और वो आदमी नमाज के लिए आया और वो नमाज पढ़ के जाने लगा, तो देखा अभी कल वाला मुसाफिर अभी तक है, तो घर गया और घर जाकर आज दो रोटियां ले आया, सालन और दो रोटी ले आया। कल तीन लाया था, आज दो ले आया। हजरत ने खा लिया। तीसरे दिन जब वो आदमी नमाज के लिए आया तो देखा अभी तक तीसरा दिन वो मुसाफिर फिर है। सो घर गया और घर जाकर एक रोटी और सालन लेकर आ गया। अब तीसरे दिन उसने रोटी देकर कहा अल्लाह का वास्ता अब चले जाओ, तीन दिन हो गए, अब क्या है मस्जिद छोड़कर चले जाओ। हजरत ने पूछा भाई की बात क्या है, सच सच बता दो। उसने कहा मैं एक मजदूर आदमी हूं, देहात का रहने वाला, खेत में काम करने वाला आदमी हूं, दिन भर मजदूरी करता हूं लोगों के लिए और मजदूरी की बरकत से इतना कमा लेता हूं जिससे तीन रोटियां हम बना लेते हैं, मैं और मेरी बीवी और मेरा एक बच्चा है, हम एक एक रोटी खा लेते हैं रोजाना इतना कमा। अब पहले दिन ने तो मैं तीनों की रोटी उठा के ले आया, मेरी मेरी बीवी की बच्चे की, उठा के आपको खिला दिया, मेहमान थे तो खिला दिया, जैसे नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के जमाने में अबू तलहा रज़ियल्लाहु ताला अन्हु आए, अल्लाह के नबी साहब ने फरमाया कौन है जो मेरे इस मेहमान को अपने घर ले जाए, ऐलान कर दिया कौन है जो मेरे इस मेहमान को अपने घर ले जाए। अबू तलहा रज़ियल्लाहु ताला अन्हु फरमाते मैं ले जाता, उनके घर में भी खाना नहीं था। घर जाकर बीवी से पूछा खाना है कुछ, का इतना है कि हम दोनों और बच्चे खा सकते हैं, मेहमान के लिए नहीं हो सकता, कहा बच्चों को सुला दो, बच्चों को सुला दो, बहला समय सुला दो, ये सही हदीस है, सुला दो और हम क्या करेंगे, हम दोनों सबर कर लेंगे, बड़े आदमी तो सबर कर सकते हैं, और कहा मेहमान को खिला देते वही खाना, जब ये खाने के लिए बैठ जाए तो आप इधर उधर करके वो जो बत्ती जलती है ना उस जमाने में वहां पर कैंडल, उसको बुझा देना और मैं खाली एक्टिंग करूंगा कि मैं खा रहा हूं, वो मेहमान खा ले, वो मेहमान खा ले। इधर खाना खिलाना था सुबह फजर की नमाज के बाद जब मस्जिद में तशरीफ ले गए नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम पर तो वही आ गई, मेहमान को लुक आफ्टर करने पर उधर उनके लिए जन्नत की बशारत। इसीलिए ईमान की अलामत में से है कामिल मोमिन वो है जब मेहमान आए तो उसकी क्या है खिदमत करे, कोई भी मेहमान हो, कोई भी मुसाफिर हो, कोई भी आदमी हो, अनजान आदमी आ गया है, उसको पूछो भाई मेरे पांच पाउंड में क्या जाएगा, कोई खाएगा दुआ मिले। इब्राहिम अलैहिस्सलाम यही काम करते थे, खाना नहीं खाते थे जब तक उनके साथ उनका मेहमान खाना, रोजाना खाते वक्त कहीं से मेहमान को तलाश करते थे, कोई नहीं मिलता था तो आखिर में गैर मुस्लिम को भी ले आते अपने साथ खाने के। एक मर्तबे एक अनजान आदमी था, उसको ले आए इब्राहिम अलैहिस्सलाम और खाने बिठाया। इब्राहिम अलैहिस्सलाम ने कहा बिस्मिल्लाह कहो, बिस्मिल्लाह पढ़ो, तो उसने कहा मैं मुसलमान नहीं, मैं बिस्मिल्लाह नहीं पढ़ूंगा, मैं क्यों पढ़ू, कहा निकलो यहां से, अल्लाह का नाम नहीं ले रहे तो। बस उनको उठाया वो चला गया। अल्लाह ने इब्राहिम अलैहिस्सलाम को जिब्रील अलैहिस्सलाम के वास्ते से बतलाया तुमने तो एक दिन बिस्मिल्लाह मेरे नाम पर ना खाने पिला से निकाल दिया, मैं इसको बगैर नाम पढ़े हुए कितने 30-40 सालों से खिलाता हूं। इब्राहिम अलैहिस्सलाम दौड़े तलाश कर लिया और उसको खिलाया। अकाबरीन के वाकयात मशहूर, हमारे हजरत मौलाना हुसैन अहमद मदनी रहमतुल्लाह अलैह रोजाना उनके घर पर लंगर लगता था, कोई ना कोई कोई ना कोई कोई ना कोई मेहमान होता ही था खाने। एक मर्तबा एक आदमी खाने के लिए बैठ गए दो चार, तो दो तीन किस्म के सालन रखे गए, हमारे यहां तो वेजिटेबल भी है, कोई थोड़ा सा ये भी है, शोरबा भी है, फुला है, तो उसने खाते खाते कहा हजरत नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के दस्तरखान पर तो कभी एक से ज्यादा किस्म का खाना नहीं होता था, आप शेखुल हदीस और आपके दस्तरखान पर तीन किस्म के, हजरत कह सकते थे, हजरत तो बुखारी शरीफ 40 साल से पढ़ाते थे, वो कह सकते थे बुखारी शरीफ में है अल्लाह
के नबी सल्लल्लाहु अलैहि वसल्लम के दस्तरखान पर दो किस्म के खाने थे, खजूर अलग होता था, ककड़ी अलग होती थी, क्यूकम्बर उस जमाने का खाना था, तो बुखारी ने साबित किया इमाम बुखारी। लेकिन क्या कहा, ये नहीं कहा, बल्कि कहा हम तो कुत्ते हैं दुनिया के, हम कहाँ अपने नबी के तरीके को अपना सकते हैं, वो तो वो थे। कौन हजरत मदनी रहमतुल्लाह, जिन्होंने 18 years तक मदीना मुनव्वरा में रोजे पाक सल्लल्लाहु अलैहि वसल्लम के पास बैठकर बुखारी शरीफ पढ़ाई है, हदीस पढ़ाई है। शेख उल हिंद रहमतुल्लाह ने माल्टा की जेल में जब उनको ले जाने लगे अंग्रेज माल्टा की जेल में, यहाँ आए थे हिंदुस्तान से, 2 साल रखा था, 4 साल वहीं पर शेख उल हिंद रहमतुल्लाह ने कुरान का तर्जुमा लिखा है जेल में, जो कुरान का शेख उल हिंद का तर्जुमा है ना वो जेल में लिखा है बगैर किसी किताब के। अल्लाह पाक ने उनको इतना इल्म दिया था और वो इतना मशहूर हुआ सारी दुनिया उसको पढ़ रही तर्जुमे कुरान शेख उल हिंद रहमतुल्लाह। रात को तहज्जुद के लिए उठते थे। हजरत मौलाना मदनी रहमतुल्लाह अलैह, हुसैन मदनी रहमतुल्लाह अलैह ने कहा अब तुम मेरे उस्ताद को ले जा रहे हैं तो शागिर्द उस्ताद के बगैर नहीं रह सकता, मैं भी जाऊंगा उनके साथ, वो भी आप उनको ले जाए। रात को तहज्जुद के लिए उठते थे तो प्रेसिडेंट जो जो जेलर का जो सुप्रीम जो होता है सुप्रिंडर जो होता है जेलर का बड़ा पुलिस जो दरवाजे बंद करते हैं लॉक करते हैं रोक कर बंद करते, उन्होंने एक बड़ा सांप जो है नाग जिसको कहते हैं छोड़ दिया रूम में ताकि ये काट ले तो मर जाए, वैसे मारेंगे तो फिर इसकी चाल होती थी, वैसे मारेंगे तो बदनाम हो जाएंगे, तो ऐसे सांप को छोड़ दिया। हजरत मौलाना मदनी रहमतुल्लाह ने ठंडी बहुत होती थी और जेल में तो तुम्हें पता है और उस जमाने में अंग्रेज के जेलों में क्या हाल होता है बेचारे मुसलमानों, तो अल्लाह अल्लाह उन बेचारों की सबकी हिफाजत फरमाए। आज कितने हैं देखो ना फिलिस्तीन के बच्चे बच्चे बूढ़े हैं बुढ़े हैं, अल्लाह हिफाजत फरमाए मुसलमानों की, हालत बहुत ख़राब है, बड़े बड़े उलमा जेल में। तो पूरी रात पानी की बोतल अपने यहाँ बगल में रखते थे नीचे से ताकि वो बोतल गर्म तो नहीं होती लेकिन बदन की गर्मी से वार्म रहे ठंड ना हो ताकि अपने उस्ताद को तहज्जुद में वुज़ू कराए। पूरी उनकी दास्तान लिखी हुई है सब। जब वुज़ू फरमाते थे तो उस वक्त वुज़ू कराते कराते कहा हजरत इन्होंने तो आज नाग छोड़ दिया है सांप छोड़ दिया हमारे लिए। कहा हुसैन अहमद हम अपना काम करते हैं नाग अपना काम करे, वो अपना काम करेगा हम अपना काम करते। कारी तैयब साहब रहमतुल्लाह अलैह फरमाते हैं कि मैं जेल में मिलने के लिए गया हजरत मौलाना हुसैन मदनी रहमतुल्लाह अलैह, मैंने पूछा हजरत यहाँ क्या करते हो, कहा यहाँ इन जेल वालों को मैं नूरानी कायदा पढ़ाता हूँ। क्या पढ़ाता हूँ हजरत, वहाँ तो आप बुखारी शरीफ पढ़ाते थे और यहाँ नूरानी कायदा। फरमाया वो बुखारी शरीफ भी अल्लाह के लिए पढ़ाता हूँ नूरानी कायदा भी अल्लाह के लिए पढ़ाता हूँ, वहाँ बुखारी वाले आए तो मैंने बुखारी पढ़ाई, यहाँ नूरानी कायदा वाले आए तो मेरे को नूरानी कायदा पढ़ाया। सब काम किसके लिए है, अल्लाह के लिए। अल्लाह वाले ऐसे होते थे, वो रात में अल्लाह से मांगते थे और उनका हर काम अल्लाह के लिए होना चाहिए। हजरत मौलाना इस्माइल साहब रहमतुल्लाह अलैह फरमाते हैं उन्होंने 1 घंटा बयान किया, बयान करने के बाद जब बाहर निकल रहे थे तो एक आदमी ने कहा हजरत बहुत दूर से आया हूं आपका बयान सुनने के लिए और आप तो बयान खत्म हो गया, पर मैं यहीं बैठ जाऊं, सीढ़ी पर बिठा दिया और वही 1 घंटे का जो बयान वहां किया था वही बयान रिपीट किया। किसी ने कहा हजरत वही 1 घंटे का बयान आपने हजारों के मजमे में किया उसी एक बयान को आपने रिपीट किया एक आदमी के सामने, पर मैं वहां भी मैंने अल्लाह के लिए किया यहां भी मैं अल्लाह के लिए कर रहा हूं, मजमा मकसूद नहीं है, मजमा मकसूद नहीं है, असल अल्लाह का नाम बोलना मकसूद है। बस अल्लाह का नाम बोलते जाओ बोलते जाओ। रसूलुल्लाह से जमाने में एक ही तो थे अबू बकर सिद्दीक, कौन था? वो तो बाद में बढ़ता गया। इसीलिए जब नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम बीमार हो गए वेंसडे को, वेंसडे बुखारी शरीफ में है, थर्सडे फ्राइडे सैटरडे संडे और मंडे आपका इंतकाल हुआ, बहुत बीमार थे, मस्जिद में जा नहीं सकते थे, एक दिन बाकी था इंतकाल का, गरीबन सैटरडे या संडे को आप बेहोश हो जाते थे, फिर होश में आते, फिर वो सात मटके पानी लाया जाते आपको डाला जाता, होश में आते, फिर कुएं का पानी लाया जाता आपको डाला जाता, होश में आते थे। फजर की नमाज का वक्त था, आपने ऐसे ही पर्दा हटा के देखा, मस्जिद बड़ी पड़ी है साहबा से, मस्जिद बड़ी पड़ी है साहबा किराम से, साहबा किराम जो आपके रोजा के करीब है सब जो है, उनको ऐसा लगा कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम निकलेंगे, इसलिए कि बहुत दिन से हमने देखा नहीं, आप निकलेंगे और नमाज पढ़ाएंगे, लेकिन वो नहीं आ सकते थे, घर में पढ़नी पड़ी, इसलिए बेहोश हो जाते थे, फिर बैठते फिर बेहोश हो जाते, बेहोश पर बेहोश होते थे, कब नमाज हो गई फिर बेहोश हो गए, फिर पूछते नमाज फिर बेहोश हो जाते थे। हालत थी अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की, बहुत बीमार थे, एक दो नमाज में तो इस तरह पकड़ के लाए, सिद्दीक का फरमाती बुखारी शरीफ में उम्मुल मोमिनीन आयशा रज़ियल्लाहु अन्हा, मैं देखती हूँ कि आप लिम्पिंग यानी घसीट कर चल रहे थे, आप पैर भी नहीं उठा सकते थे, दो हाथ से पकड़ के लाए मस्जिद में और आप वहां बैठ के नमाज पढ़ाइए। अबू बकर एक मरतबा तो अबू बकर रज़ियल्लाहु तआला अन्हु मुसल्ले पर चढ़े, आप कहीं तशरीफ ले गए थे किसी की खबर लेने के लिए, आए आगे तशरीफ ले गए, साहबा पीछे से ताली ताकि पता चले कि अल्लाह के नबी आ गए, तुम पीछे आ जाओ, लेकिन वो पढ़ने में इतने मशगूल थे हज़रत अबू बकर सिद्दीक रज़ियल्लाहु तआला अन्हु, फिर ऐसे अचानक उनको भनक लगी कि आप कुछ कह रहा है, तो आप पीछे हटने लगे, अल्लाह के नबी ने इशारा किया हाथ से चालू रखो, लेकिन वो पीछे आ गए, फिर अल्लाह के नबी ने आगे नमाज पूरी फरमाई। उस जमाने में ये पूरा हदीस में लिखा हुआ है बुखारी शरीफ मुस्लिम शरीफ। तो फिर नमाज के बाद पूछा अबू बकर नमाज पूरी कर लेते, अल्लाह के नबी आपके होते ये मेरी कहां मजाल है, आपकी मौजूदगी में मेरी कहां मजाल है कि मैं नमाज पढ़ाऊं, और मैं एक बात कहा करता हूं, हिजरत के दिन में हिजरत की रात में सैयदना अली रजी अल्लाह तआला से फरमाया ये मक्का वालों की अमानतें हैं, तुम्हें सुपुर्द करता हूं, मैं जा रहा हूं हिजरत में, तो हजरत अली फरमाते रजी अल्लाह तआला फरमाते हैं अल्लाह के रसूल आप भी तो अल्लाह की अमानत है, हमें आपकी हिफाजत भी करनी है, कहीं दुश्मन कोई कुछ कर ना दे। फरमाया नहीं, मक्का वालों की अमानत तेरे हाथ में और अल्लाह की अमानत मुझ नबी अबू बकर के हाथ में, अबू बकर के साथ में जा। बात सुन रहा है, और वो भी अजीब, सारी दुनिया के लोग नबी के दरवाजे पर जाते हैं और हिजरत की रात में नबी किसके दरवाजे पर जा रहे हैं, सिद्दीक अकबर के और दरवाजे, फौरन दरवाजा खोल दिया ऐसे, मैं दुश्मनों की रात है आज तो अल्लाह के नबी के पीछे लगे हुए हैं, आप जरा देखते कौन है, दरवाजा ही खोल दिया। फरमा अबू बकर सिद्दीक अगर नबी के नौक करने की आवाज को नहीं समझेगा तो कौन समझेगा, मैंने जिंदगी गुजारी इनके साथ, ये मेरा नबी है और कोई नहीं है। सवाल होता है कि आप वहां क्यों गए, सिद्दीक अकबर को बुला लेते अपने घर पर, फरमा लोग कहेंगे कि जिस तरह आज कहते हैं कि खिलाफत हजरत अली का था और अबू बकर सिद्दीक ने ले लिया छीन लिया, लोग यूं भी कह सकते थे कि अल्लाह के नबी किसी और सहाबी को हिजरत में ले जाने वाले थे लेकिन अबू बकर सिद्दीक जबरदस्ती ले गए, तो अल्लाह के नबी खुद चले गए वहां ताकि कोई किसी को, अरे अमानत पूछा किसको दी, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाया मैंने अली को दी, ताकतवर आदमी है, ताकतवर आदमी है हजरत अली रजी अल्लाह तआला, ताकतवर आदमी है, हैदर कर्रार है, शेर खुदा है, खैबर का दरवाजा एक हाथ से उठा के निकाल दिया। अबू बकर सिद्दीक फरमाते हैं आपने अमानत
طاقتور آدمی کو دے دی ہے انشاءاللہ کمزور آدمی نہیں ہے ادا کر دے گا. جو نبی دشمنوں کی امانت کافروں کی امانت ایک طاقتور آدمی کو دے کے تاکہ ضائع نہ ہو جائیں, کیا وہ نبی اپنا مسلح کسی کمزور کو دیں گے؟ فرمایا عائشہ تم کہہ رہی ہو کہ میرے ابا بیمار ہے کسی اور کو نماز کے لیے کہہ دو, بخاری شریف میں. فرمایا نہیں, فرمایا عائشہ جاؤ ابا کو کہو نماز پڑھائے میری جگہ. فرمایا وہ تو بیمار ہے, وہ کمزور ہے, وہ رو دیں گے آپ کی جگہ پر کھڑے ہوں گے تو روئیں گے. فرمایا نہیں, فرمایا کسی اور کو کہہ دیجیے, حضرت عمر کو کہہ دیجیے. فرمایا اللہ مجھے ابو بکر کے علاوہ کسی کا نام ہی نہیں لے رہا ہے, ابو بکر ہی کو رکھنا ہے.
تو بات چلتے چلتے یہاں پہنچی کہ حضرت مولانا حسین احمد مدنی رحمت اللہ علیہ وہ ناک جو تھا نا سب وہ ایسے کھڑا تھا. حضرت نے تہجد پڑھی, شیخ الہند رحمت تہجد پڑھی جیل میں, اور حضرت مدنی نے بھی تہجد پڑھنے کے بعد لا الہ الا اللہ لا الہ الا اللہ ذکر شروع کر دیا. وہ ایسے الا اللہ کرتے ہیں تو وہ ناک بھی ایسا اپنا منہ نیچے مار رہا ہے, اور جب ذکر ختم ہوا کونے میں جا کے بیٹھ گیا. فرمایا حضرت مدنی فرماتے ہیں کہ انہوں نے مجھے کہا تھا ہم اپنا کام کریں گے, وہ اپنا کام کرے. رسول پاک سے فرمایا من کان للہ کان اللہ لہ. اللہ فرماتے جو میرا بن جاتا ہے میں اس کا بن جاتا ہوں, جو میرا ہے میں اس کا ہوں, جو میرا ہی نہیں بنتا میں اس کا نہیں بنتا. اس لیے بات یہاں سے چلی کہ وہ آدمی جو روٹی لانے والا تین روٹی لایا, کہا میں اتنا کما سکتا ہوں کہ میری اور بیوی اور بچے کی روٹی کا مسئلہ ہو. دوسرے دن بچے کو کھلا دیا, اس طرح بچہ ایک دن سے زیادہ بھوکا نہیں رہ سکتا ہے تو میری اور میری بیوی کے لیے آیا. تیسرے دن بیوی بھی بھوکی نہیں رہ سکتی ہے, میری لے آیا, دوسری دو کی روٹی میں نے ان کو کھلا دی. اللہ اکبر. آج اب تو میرے اندر بھی تین دن ہو گئے, اب تو کل بھوکا رہنے کی طاقت نہیں ہے, اس لیے میں نے آپ کو کہا کہ آپ مسجد سے اب کیا ہے چلے جائیں. تو حضرت نے فرمایا بھائی میں کوئی بھی جگہ میں ایک دن سے زیادہ نہیں رکتا ہوں, ایک ہی دن رکتا ہوں. جب پہلے دن تیری تین روٹیاں کھائی تو میں نے اس روٹی کی حلال برکت کی وجہ سے, حلال روزی کی وجہ سے پہلی رات میں نبی اکرم صلی اللہ علیہ وسلم کی زیارت کی خواب میں, اور میں نے اپنے دل میں ایسا نور محسوس کیا زندگی میں کبھی ایسا نور میرے دل میں نہیں آیا, وہ تیری روٹی کی برکت تھی. تو میں نے سوچا یہ کھانا تو کھانے جیسا ہے, جیسے امام شافعی رحمت اللہ علیہ ملنے کے لیے گئے امام مالک رحمت اللہ علیہ, تو بیٹھ گئے درس میں. بہت لمبا واقعہ ہے, واقعہ یہ ہے کہ وہ حج میں گئے ہوئے تھے تو ایک بڈھے آدمی نے کہا امام مالک سے ادھر آؤ کھانا کھاؤ گے, میں تمہیں اللہ کی قسم دیتا ہوں میرا کھانا کھاؤ. ٹھیک ہے, بھوکے تھے تو اس بڈھے نے اندر سے روٹی کے سوکھے ٹکڑے نکالے ڈرائی, تو کہا کھاؤ اس کو. انہوں نے کھانا شروع کر دیا, کہنے لگا لگتا ہے تو قریشی ہے, قریش خاندان کا ہے. میں ہاں تجھے کیسے پتا؟ بڈھے نے کہا قریشی لوگ بہت سمپل ہوتے ہیں, سادہ ہوتے ہیں, جو ہوتا ہے کھلا دیتے ہیں اور جو ہوتا ہے کھا لیتے ہیں, لگتا ہے تو قریشی. کہاں میں قریشی ہوں. آپ کہاں سے آئے ہیں؟ بدھے نے کہا ہم پورا گروپ حج پڑھنے کے لیے مدینہ منورہ سے آئے ہیں. کہا وہاں امام مالک رحمت اللہ علیہ بہت بڑے عالم ہیں, پہلی سنچری کے امام خلیفہ رحمت اللہ علیہ کے بعد. امام مالک ہاں ہے, وہاں درس دیتے ہیں مسجد نبی صاحب, ہزاروں لوگ آتے ہیں ان کے پاس حدیث پڑھنے کے لیے روزے کے سامنے. کیا ان کا مقام تھا؟ یہ ہمارے اللہ والے وہ تھے جن کا ہم نام لیتے ہیں, امام مالک, امام احمد بن حنبل, امام شافعی, امام چاروی امام ہے نا. امام ابو حنیفہ رحمت اللہ علیہ نے فتح شامی دیکھو, پورے حنفی لوگوں میں سب سے بڑی کتاب, کوئی بھی مفتی اس کتاب کو دیکھے بغیر فتویٰ نہیں دیتا ہے, وہ کتاب فتاوی شامی عربی میں بہت جلدوں میں, اس میں لکھا ہے کہ امام صاحب رحمۃ اللہ علیہ نے اللہ کو 100 مرتبہ خواب میں دیکھا ہے, اس میں لکھا ہے. اسی طرح امام احمد بن حنبل رحمۃ اللہ علیہ نے اللہ کو 100 مرتبہ خواب میں دیکھا ہے. امام احمد بن حنبل رحمۃ اللہ علیہ کا انتقال ہوا تو لکھا ہے کہ ملین آدمی ان کی جنازے میں آئے تھے, ملین ملیون رجال, اور 60,000 عورتیں تھیں جنازے کی نماز میں. کیا تو ہوتا ہے نا, حرم میں پڑھتے ہیں نا, ملین آدمی جنازے کی نماز میں. ایک مرتبہ ان کا بیٹا سناتا ہے, عبداللہ نام تھا حضرت امام احمد بن حنبل کا بیٹا, وہ کہتا ہے میری آنکھ کھل گئی تہجد میں تو میرے ابا نماز پڑھ رہے تھے, امام احمد بن حنبل نماز پڑھ رہے تہجد کی نماز, نماز پڑھ کے دعا کرنے لگے. تو وہ دعا کر رہے تھے, اے اللہ امام شافعی رحمۃ اللہ علیہ پر رحم فرما, دعا کر. پھر میں بھی تہجد پڑھ لی فجر کی نماز کے لیے, ابو کے ساتھ چلا گیا. فجر کے بعد میں نے پوچھا اشراق کے بعد, ابو جی من الشافعی, یہ کون ہے شافعی جن کے لیے تم تہجد میں دعا کرتے ہو, یہ امام شافعی کون جن کے لیے تم تہجد میں دعا کرتے ہو؟ کہا فرمایا یہ میرے استاد ہیں. کیا فرمایا؟ تم نے تو پہلی بار سنا کہ میں اپنے استاد کے لیے دعا کرتا ہوں, 30 سال سے تہجد میں ان کے لیے دعا کرتا ہوں, کبھی ہم نے اپنے استاد تختی سے اس کے لیے بھی دعا نہیں کیا. 30 سال سے میں اپنے استاد کے لیے جن کے پاس میں نے پڑھا ہے ان کے لیے دعا کرتا ہوں. اور امام شافعی رحمۃ اللہ علیہ فرماتے ہیں اپنے طالب علم سے عجیب لوگ ہو تم, ہم سے علم سیکھتے ہو اور ہمارے لیے دعا نہیں کرتے, رحمت کی دعا نہیں کرتے. تو امام مالک رحمۃ اللہ علیہ کی بہو کہتے ہیں, وہ بڈھے نے کہا کہ یار تجھے جانا ہے دیکھنا ہے امام مالک کو؟ ہاں دیکھنا ہے یار, دیکھنا ہے, حلال روزی پر سے سناتا ہوں, دیکھنا ہے چلو. ایک اونٹ, ایک ہمارے حاجی صاحب کا انتقال ہو گیا ہے, وہ اونٹ خالی ہے, اس پر بیٹھ جانا, ہم تمہیں لے جائیں گے. کہاں؟ مدینہ منورہ. کہا ٹھیک ہے, وہ تو ریڈی تھے جانے کے لیے. 16 دن لگے, کتنے دن لگے؟ 16 دن. 16 دن کے اندر میں امام شافعی فرماتے میں نے راستے میں 16 مرتبہ قرآن ختم کر دیا. وہ تو اللہ والے لوگ تھے. اور جب میں مدینہ منورہ روز جب مسجد نبوی کے قریب پہنچا, میرا تو وضو ہی تھا, میں نے ان کو اپنا اونٹ دے دیا. اب جلدی سے میں مسجد میں گیا تو دیکھا, چھوٹی مسجد تھی اس زمانے میں, دیکھ لو ایک بڑی اونچی جگہ پر سٹیج پر بیٹھ کر ایک آدمی حدیث پر آ رہا ہے. میں سمجھ گیا یہ امام مالک ہی ہے, جا کے بیٹھ گیا, سارے اسٹوڈنٹ کے ساتھ بیٹھ گیا. تو پھر اس میں سب لوگ پین سے اور پیپر پر حدیث لکھتے تھے, استاد بول رہے تھے یہ لکھتے تھے. میرے پاس تو پین پیپر نہیں تھا کہ میں لکھوں, تو میں نے ایک ٹن کا لے لیا, لکڑی لے لی, لکڑی سے تھوک لگاتا تھا ایسے لکھتا تھا, تھوک لگاتا تھا ایسے اپنے ہٹھیلی پر لکھتا تھا, وہ کون لکھے گا. جب سب سبق ختم ہو گیا, 127 حدیث لکھوائی استاد جی نے, امام مالک رحمۃ اللہ علیہ, 127 حدیث. جب سبق ختم ہو, لوگ وضو کرنے گئے, تیاری مغرب کی کرنی ہے, تو بلایا ادھر آؤ, امام شافعی کو بلایا, لگتا ہے کوئی نیا آدمی, کدھر سے آئے ہو؟ کہا مکہ مکرمہ سے. قریشی ہو جی, یہ کیا کر رہے تھے تم لکڑی سے اپنے ہٹیلی پر؟ کہ حضرت آپ جو حدیث بیان کر رہے تھے, میرے پاس پین نہیں پیپر نہیں, غریب آدمی ہوں, تو ان کا دیکھا دیکھی میں کاپی کر رہا تھا, یہ لوگ انڈر لکھ رہے تھے, میں یہاں ایسے خالی ایکٹنگ کرتا تھا لیکن لکھ کہاں رہا تھا؟ دل کے اندر, یہاں ایکٹنگ کرتا تھا لیکن وہ کہاں جا رہی تھی؟ مذاق کرتے ہو حدیث کی, شرم نہیں آتی تم, یہاں کیا حدیث لکھنے کی جگہ ہے؟ فرمایا حضرت یہ تو ایکٹنگ کر رہا تھا ان کے ساتھ مشابہت کے لیے, ورنہ میں یہاں لکھ رہا تھا. اچھا مجھے یاد ہو گئی سب, سنا چلو, 127 حدیث انہوں نے اسی وقت امام شافعی رحمۃ اللہ علیہ کو سنا دی, امام مالک رحمۃ اللہ علیہ کو سنا دی. ایک بار سنی ہوئی حدیث, ان کا حافظ اتنا مضبوط تھا, وہ طلبا میں سے کسی کو یاد نہیں, انہوں نے لکھا ہوا ہے, انہوں نے ازبر کر لیا اسی سبق میں. فرمایا آج میرے گھر تمہاری دعوت, ٹھیک ہے, بھوکے کو تنکے کا سہارا بھائی, کچھ نہیں مل جائے, खाने रखने वाला तो था नहीं, घर ले गए। बेटियों से कहा इमाम मालिक ने, देखो बेटियों आज बहुत नेक बच्चा आया हुआ है, अच्छा तालिब इलम है, नेक है, तुम खाना अच्छा बनाओ और उनके लिए सोने का इंतजाम कर लो। बच्चियों ने खाना बनाया, दोनों बच्चियां मुहद्दिसा थी, बड़ी मुहद्दिसा थी, हाफिज़े कुरान थी, बहुत नेक थी, उन्होंने खाना बनाया। खाना बनाकर इमाम शाफी रहमतुल्लाह अलैह के सामने रख दिया, तो इमाम मालिक रहमतुल्लाह अलैह बैठ गए, खिलाया और इतना जग में पानी भी रख दिया, कहां पर, उनके रूम के अंदर में, ताकि तहज्जुद के लिए उठकर वुज़ू तो कर ले, पानी भी रख दिया। उस जमाने में लोटे में पानी रखते थे, रख दिया। सुबह फजर के लिए इमाम मालिक रहमतुल्लाह उठाया, तो इमाम शाफी रहमतुल्लाह उठ गए और इमाम मालिक रहमतुल्लाह अलैह के साथ मस्जिद चले गए और जाकर फजर की नमाज पढ़ ली। जब इशराक के बाद घर आए तो इमाम मालिक ने फरमाया, मेरी बेटियों की शिकायत है। कहा, क्या शिकायत हजरत? कहा, शिकायत यह है कि अब्बू तुम तो कह रहे थे बहुत नेक है, इन्होंने तो तहज्जुद नहीं पढ़ी, पानी तो वैसा का वैसा ही है, और हमने खाना एक आदमी का बनाया था, तीनों आदमी का खाना इन्होंने खा लिया, तीन आदमी का बनाया था, इन अकेले ने तीन आदमी का खाना खा लिया, दो शिकायत है। कहा, सुनो, खाना इतना लजीज था, यानी हम तो टेस्ट को देखते हैं ना, वो अंदर में खाने में नूर देखते हैं, हम तो टेस्टी खाना देखते हैं कि यहां से अच्छा लगना चाहिए, वो लोग उसमें बरकत देखते हैं, उसमें नूर देखते हैं, हलाल का नूर जो उसमें उन अल्लाह वालों को नजर आता है। कहा, मुझे उसमें नूर नजर आया, मैंने उसको खा लिया, उस खाने की वजह से मुझे नींद नहीं आई पूरी रात, एक हदीस मेरे दिमाग में आई, या अबा उमैर मा फुइलन नुगैर। या अबा उमैर कौन है? अनस बिन मालिक के छोटे भाई है, छोटे भाई, उनके पास छोटी सी चिड़िया थी, इतनी छोटी चिड़िया थी, वो उसको अपने इधर से उधर केज में रखते थे, खेलते रहते थे। एक दिन वो चिड़िया मर गई, तो अल्लाह के नबी साथ मदरत अनस के घर में देखा, गए तो हजरत उमर छोटे बच्चे कोने में बैठकर सैद बैठे, बहुत गमगीन है, तो पूछा, या अबा उमर मा फुइलन नुगैर, क्या हुआ तुम्हारी चिड़िया का, मर गई, क्या हुआ? यानी बच्चे के साथ इस अंदाज से, प्यार से, रहमत के साथ, लुत्फ के साथ नबी सल्लल्लाहु अलैहि वसल्लम बात कर रहे हैं कि उसको तसल्ली हो जाए। उसके साथ फरमाया, आज की रात में आपका खाना इतना बरकती था कि मुझे नींद नहीं आई, ईशा से जब सोने गया तब से लेकर फजर तक एक घूंट भी नहीं सोया हूं, उसी एक हदीस से मैंने 100 मसाइल निकाले हैं। इस हदीस से 100 मसले निकलते हैं, और फजर हो गई और मुझे वुजू की जरूरत नहीं थी, ईशा का जो वुजू था उससे मैंने फजर की नमाज पढ़ ली, इसलिए पानी में जगह वैसा रही है। खाने की बरकत है, मालूम होता है जो आदमी हलाल खाना खाता है उसके दिल में शौक होता है नमाज का, रोजे का, तलावत का, के बच्चे भी नेक बनते हैं। हलाल खाना साथ साथ में इसी पर बस नहीं है, अल्लाह तबारक व ताला उसके घर में और बरकत अता फरमाते हैं, और जब हराम का खाना आता है तो जो है वो भी खत्म हो जाता है, बरकतें नहीं होती, झगड़े होते, परेशानियां होती है। हलाल खाने की बरकत, इसलिए अल्लाह ने सिर्फ इंसान को नहीं कहा, अंबिया को भी कहा, या अय्युहर रुसुल, ए सारे मेरे रसूलों, कुलु मिन तय्यिबाति मा रज़क़नाकुम, खाओ वो खाना जो हलाल हो। इंसानों को तो, ईमान वालों तो कहा ही है, या अय्युहल्लज़ीना आमनू, जो मैंने यहां पर पढ़ा, तो बात आगे निकल गई कि यहां से के अब तो मैंने वो तुम्हारे खाने में 3 रोटियों में 2 रोटी में वो बरकत देखी जब मैं खाता था, तो रात में नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की मुझे ज़ियारत होती रही, और दीन में और रात में इबादत का इतना मजा आया कि इतना कभी नहीं। ये था हलाल गिजा का असर। हलाल गिजा, हलाल खाना बहुत सारे मसाइल को हल कर देती है। बहुत सारे लोग दीनी मजलिसों के अंदर बैठते हैं, वाज सुनते हैं, बयानत सुनते हैं, दिल में तोबा का इरादा करते हैं, दीन के रास्ते पर आना चाहते हैं, लेकिन उनको तौफीक नहीं होती। वो चाहते तो हैं, ये वो कर लूं, मैं ये कर लूं, ले कर लूं, लेकिन कामयाब नहीं होते। उनकी बहुत सारी रीजंस हैं, उन वजूहात में से एक ये है कि उसकी रोजी में कोई खलल है, इसलिए शौक नहीं होता, सोता रहे जानबूझकर। अल्लामा ज़हबी की किताब है, चलो खत्म कर देता हूं। अल्लामा ज़हबी ने किताब लिखी है किताबुल कबाइर,
یہ امام نووی کی اس حدیث پر یاد آیا. اس میں انہوں نے ایک حدیث لکھی ہے کہ جب کوئی جوان آدمی یوتھ نیکی کے راستے پر آنا چاہتا ہے, جب کوئی جوان آدمی نیکی کے راستے پر آنا چاہتا ہے تو شیطان کے لشکر میں شور مچ جاتا ہے, کھلبلی مچ جاتی ہے, ایک جوان صحیح راستے پر آ جائے گا, کیا ہوگا, سارے شیطان. یہ بات میں اپنی طرف سے بی بی سی نیوز میں سنا رہا ہوں, سیرن نہیں سنا رہا ہوں, کتاب الکبائر میں علامہ زہبی بڑے محدث تھے, امام بخاری کی مستاد, لکھ رہے ہیں, علامہ زہبی خود کہہ رہے ہیں کہ جب جوان آدمی نیکی کے راستے پر آنا چاہتا ہے تو شیطان ایک نہیں شیطان کے لشکر میں کھلبلی مچ جاتی ہے کہ ہمارا ایک آدمی دوسری پارٹی میں چلا جائے گا یا چلا گیا, ہمارا ایک جوان دوسری پارٹی میں چلا گیا, وہ فکر مند ہو جاتے ہیں, وہ کہتے ہیں جیسے بھائی لڑائی ہونے والی, سارے پولیس کیسے ریڈی ہو جاتے ہیں, سارے آرمی ریڈی ہو جاتی ہے نا, تیار ہے, کبھی حملہ ہو جائے ہم حملہ کر دیں گے, ایسے تو سارے شیطان تیار ہو جاتے ہیں, ہمارا ایک آدمی, اب اس کو کس طریقے سے اس پارٹی سے دوبارہ اپنی پارٹی میں لائیں, یہ علامہ زہبی نے بات لکھی ہے. ہاں یہ حدیث ہے, حدیث لکھی انہوں نے, ان کی بھی بات نہیں ہے. فرما ابلیس کہتا ہے یہ نیکی کے راستے پر تو پر گیا تو ہے, لیکن اس کی غذا دیکھو کیسی ہے, اس کا کھانا دیکھو کیسا ہے, اگر اس کا کھانا حرام ہے ڈونٹ وری, کیا کہا, اگر اس کا لقمہ حرام ہے, دیکھو آج ہم کوئی بھی ریسٹورنٹ میں کہیں بھی کھانا کھا لیتے ہیں, کوئی پتہ نہیں چلتا ہے حلال ہے حرام ہے کیا ہے کچھ بھی نہیں, اگر یہ شیطان کہہ رہا ہے, ابلیس بڑا جو ان کا ہے نا, وہ کہہ رہا ہے اگر اس کی غذا حرام ہے تو پھر فکر کرنے کی ضرورت نہیں ہے, اس کو کبھی بھی اس کی توبہ فائدہ نہیں دے گی جب تک وہ غذا نہ چھوڑے. وہ میری بات سن رہے ہیں, اس لیے خاص طور پر اپنے کھانے کا فکر کرو, کون سا کھانا ہم کھا رہے ہیں, انشاءاللہ اس کی وجہ سے اللہ تعالی ہمارے دل کو نورانی بنا دے گا. اور بہت ساری باتیں ہیں جو ہمارے اکابرین نے لکھی, اس پر مستقل کتابیں لکھی گئی ہے کہ ایسے وقتوں میں خاص کر کے جس کنٹری میں ہم رہتے ہیں بہت احتیاط کرنا چاہیے, جہاں پر عام طور پر اکثر جگہ پر مسلمان لوگ بھی کیا ہے حرام کھانا بیچ دیتے ہیں. جیسے 4 سال پہلے ایک جگہ جانا ہوا تو ماشاءاللہ تیبن پہنا ہے, داڑھی ہے, سب کچھ ہے, اور اتنے لوگ مدرسے کے بچے کھانا خرید رہے ہیں, وہ جو ڈونر کو ایسا کچھ ہوتا ہے بہت ٹیسٹی لگتا تھا تو لوگ لائن لگتی تھی, بعد میں پتہ چلا جب یہ ایچ ایم سی والے جو پہنچ گئے تو دیکھا اس کے ڈسٹبن میں سے سور کے سر نکلے, اس میں سے کوئی چیز نکال کے ڈالتا تھا تو وہ کھانا ٹیسٹی بن جاتا تھا, کیسے بالکل صاف پکڑ لیا آنکھوں سے دیکھی ہوئی بات کہہ رہا ہوں, اس لیے بہت احتیاط. یہاں ایک شاپ میں گیا میں نے پوچھا بھائی یہ میٹ حلال ہے, ہاں کا ایسے لکھا ہوا ہے, اب وہ باہر جب میں جب لے کر نکلا تو دیکھا ایک ٹرک کھڑی ہے لوڈ کر رہی ہے کیا ہے گوشت کو بکری ہے, میں نے اس ڈرائیور سے پوچھا سچ سچ بتاؤ یہ حلال ہے, کہا نہیں اللہ یہ مزید وہ مکس کر رہے ہیں خالی نام ہے. پھر میں نے ایجنسی والے کو فون کیا یہ کیا ہو رہا ہے بھائی ہمارے, اب کیوں لوگ مسجد سے ہمارے نوجوان کیوں نہیں آ رہے ہیں, یہاں برگر کھا لیا یہاں کھا لیا یہاں کچھ پتا نہیں حلال ہے حرام کچھ پتا نہیں, وہ کیسے جب آپ کو میں نے حدیث سنا دی ابھی کیسے آئے گا, وہ تو چاہتے ہیں کہ بس حرام. اسی لیے حجاج نے اپنے زمانے کے بڑے بڑے اولیاء اللہ کی دعا قبول نہ ہو تو دعوت رکھی حرام کی تاکہ حرام کھلا دو, ان کی کوئی دعا میرے خلاف قبول نہ ہو, دعا بھی نہیں ہو قبول ہوتی ہے. اللہ کے نبی نے فرمایا مت امہو حرام ملبسو حرام مشربو حرام انا یستجاب اللہ, اس کا تو کھانا بھی حرام ہے اس کے تو کپڑے بھی حرام ہیں اس کا تو پینا بھی حرام ہے, کہاں اس کی دعا قبول ہوگی, چاہے سفر کرتا رہے چاہے پڑا گندا حال ہو چاہے روتا رہے. اس لیے یہ بہت بڑا پہلو ہے جس کی طرف آج ہم دھیان نہیں دیتے ہیں, اللہ پاک ہمیں صحیح سمجھ نصیب فرمائے. یا ارحم الراحمین یا اکرم الاکرمین یا ذل الجلال والاکرام.
اللهم صل وسلم دائما ابدا على حبيبك خير الخلق كلهم جزا الله عنا سيدنا محمد صلى الله عليه وسلم واهله. اللهم صل وسلم على سيدنا ونبينا وحبيبنا مولانا محمد النبي الامي وعلى اله وصحبه وسلم وسلم تسليما. اے میرے مولا، ہم تیرے گھر میں بیٹھ کر تیری ہی بات کی گن گا رہے ہیں. اللہ اللہ، دور دور سے ہماری مائیں اور بہنیں مدرسے میں آئی، ہمارے بھائی سننے کے لیے آئے ہیں. اللہ ہم سب کا بیٹھنا سننا قبول فرما. نیشنل انٹرنیشنل مکسر کے ذریعے، ای مسجد کے ذریعے، جہاں جہاں لوگ سن رہے ہیں، سب کا سننا قبول فرما. لیکن اے اللہ، میں خاص طور پر تیرے دربار میں ریکویسٹ کرتا ہوں، جو مائیں اور بہنیں اپنا گھر بار کام کاج چھوڑ کر تیری محبت میں مدرسے میں آئی ہے، یہ بہت بڑا کمال ہے. ساری چیزیں ادھر ادھر کر کر تیری محبت میں آنا ایک دوسری بہت ہی بڑی بات ہے. اللہ ان سب کے آنے کو، قدم قدم کو قبول فرما، ہم سب کا بیٹھنا قبول فرما، ہماری دعائیں قبول فرما، ہماری پریشانیوں کو دور فرما، ہماری مشکلوں کو آسان فرما، ہمارے گھروں میں اے اللہ برکتیں نصیب فرما، ہمیں حلال روزی نصیب کھانے کی توفیق عطا فرما، حلال روزی نصیب فرما، حلال روزی حاصل کرنے کی صورتیں آسان فرما، اور ہماری اولادوں کو، ہماری آنکھوں کی ٹھنڈک بنا. اے اللہ پریشان حالیوں، پریشانیوں سے اور آنے والی بیماریوں سے، فتنوں سے ہماری اولاد کی، نسلوں کی حفاظت فرما، گھر کے سارے حالات کو، پریشانیوں کو دور فرما. جن کی اولاد بے جور ہے، صالحین جور نصیب فرما، جور والے ان میں محبت نصیب فرما، بے اولاد والوں کا اولاد صالح نصیب فرما، اولاد والوں کو نیک صالح آنکھوں کی، ان کے اولاد کو آنکھوں کی ٹھنڈک بنا. اللہ ایمان پر باقی رکھنا، ایمان پر باقی رکھنا، اے اللہ ایمان پر زندگی گزارنے والوں میں سے بنانا. اے اللہ جب موت آئے ایمان پر موت دینا، جب موت آئے ایمان پر موت دینا، جب موت آئے تیری رضا والی موت دینا، اور قیامت میں اٹھائے تیرے صالحین بندوں کے ساتھ اٹھانا، تیرے حبیب صلی اللہ علیہ وسلم کے مبارک ہاتھوں سے حوض کوثر کا پانی نصیب فرمانا، اے اللہ عرش کے سائے میں جگہ دینا، اور بے حساب ہمیں جنت میں داخل کر دینا. اللہ اپنے فضل و کرم سے ہماری دعائیں قبول فرما. وصلی اللہ تعالی علی سیدنا محمد وعلی سیدنا